आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, आज पनि यहाँ सबैलाई मेरो ख्रिष्ट अभिवादन, जय मसीह अनि नमस्ते। श्रोता, आज हामी बाइबल अध्ययन गलाती 6:1-5 पदसम्मबाट देख्न गइरहेका छौं र 6 अध्यायको मुख्य विषय विश्वासद्वारा उद्धार आत्माको फलले ख्रिस्टियन चरित्रको प्रदर्शन गर्दछ अनि हस्तलेख समाप्ति र पाउलको साक्षी, यो चाहिँ हामी 6 अध्यायमा देख्छौं र यो गलातीको अन्तिम अध्यायले हामीलाई आत्माद्वारा शुद्धिकरणको व्यावहारिक भागको तेस्रो श्रेणीमा ल्याउँदछ, स्टेपमा ल्याउँछ। हामी हेरौं कि अनुग्रहद्वारा उद्धार र व्यवस्थाद्वारा जिउने काम अनुग्रहबाट पतित भएर जानु हो। हामीले देख्यौं कि विश्वासद्वारा उद्धार पाउने कामले र आत्माद्वारा हिँड्ने कामले आत्माको फलको उत्पादन गर्दछ। अर्को शब्दमा, हामीले आत्मामा हिँड्नुको मतलब के हो भन्ने विषयमा हेर्यौं। यो नै एक कुरा हो हामीले शुरू गर्नुपर्छ। हामी असफल भएपछि लोटे पनि हामीले यसलाई निरन्तर जारी राख्नुपर्छ। अब अहिले कसरी आत्मिक फलहरू हाम्रो जीवनमा कार्य गर्दछ त्यसको बारेमा हामी हेर्नेछौं। त सबभन्दा पहिले उद्धार पाउनु, पहिले हामीले देख्छौं विश्वासद्वारा उद्धार। गलाती 6:1 लेखिएको छ, भाइ हो, यदि कुनै मानिस अपराधमा पक्रो पर्यो भने तिमीहरू जो आत्मिक छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर, आफ्नै पनि विचार राख, नत्र त तिमीहरू पनि परीक्षामा पर्नेछौ। कुन मानिस यो पदमा उल्लेख गरिएको छ? यो एक पूरा जातिगत शब्द हो। यसले कुनै पनि मानिस वा स्त्रीलाई दर्शाउँछ जो एक ख्रिस्टियन हुन्। अपराध शब्द ग्रीक शब्द पाराप्टोम्सबाट लिएका हुन्, जसको मतलब ठोकर खाएर गिर्नु। यसले हुन सक्छ ठूलो पापको दर्शाउँदैन, तर एक भयंकर गल्तीलाई दर्शाउँछ। अब अपराधमा पक्राउ परेका त्यस व्यक्तिलाई के गर्नुपर्छ त? उसलाई तिमी आत्मिकीहरूले नम्रताको आत्माले सुधार गर्नुपर्छ, न कि आफू चाहिँ धेरै आत्मिकी भैटो पोलेर उसलाई आलोचना, निन्दा, खण्डन गर्ने र उसको खुट्टा तान्ने। त्यो वास्तवमा उनलाई सुधार गर्न नचाहने कुरामा खतरा छ। बरु उसलाई हामी धेरै आलोचना र निन्दा गर्छौं, तापनि विश्वासी जब पाप गर्छ उसले आफ्नो उद्धार गुमाएका हुँदैनन्, मुक्ति गुमाएका हुँदैनन्। यदि एक विश्वासी अपराधमा परेका छन् भने एक आत्मिकी विश्वासीले उसलाई आत्मिकी नम्रता साथ त्यसबाट सुधार गर्ने गर्नुपर्दछ। नत्रता एक आत्मिक फल हुन्, नम्रता एक आत्मिक फल हुन्। अपराध शब्दको अर्थ हो ठोकर खाएर गिर्नु। यदि कुनै मानिस अपराधमा परेको छ भने ऊ ठोकर खाएर गिरेको हुन्छ, उसले सानो पाप गर्न सक्छ। सुधार शब्द यस पदमा प्रयोग गरिएका छन्, जसको मतलब टुटेको हड्डीलाई जोड्नु। यदि कोही लड्छ र उसको खुट्टा भाँचिन्छ भने तपाईँ के गर्नुहुनेछ त? उसलाई कष्ट दर्दमा दुखाइमा दौडेर उसदेखि निक्लिजानुहुन्छ? परमेश्वर भन्नुहुन्छ, जो आत्मिकी हौ टुटेको हड्डीलाई जोड, उसलाई फेरि उसको स्वस्थ खुट्टामा तिमीहरू पुनस्थापन गर। यो दिनता नम्रताको आत्मामा गर्नुपर्दछ। एक दक्षिणी महान प्रचारक पास्टर अचम्म प्रकारले विश्वमा परिवर्तन भएका थिए। उनी एक महान जडिया थिए। उनको सेवेकाई बिल्कुल महान गरी चलिरहेको थियो र एक ठूलो दबाव र परीक्षाको बादमा उसले एक रातमा रक्सी पिए। उनी यति धेरै शर्मिन्दा भए कि अर्को दिन डिकनहरूसँग, एल्डरहरूसँग परिषद मिटिङमा उसले बोलाए र उसले छोड पत्र पनि दिए। उसले तिनीहरूलाई भने, म यो सेविका छोड्न चाहन्छु। तिनीहरू अचम्म भए। तिनीहरूले सोधे, किन पास्टर? उसले खुल्ला तवरमा तिनीहरूलाई बताए, मैले बितेको रातमा अति नै ठूलो भूल गरे, धेरै रक्सी पिए। प्रचारक पास्टरले पिउनु हुँदैन त्यस तरिकाले, त्यसकारण म छोड्न चाहन्छु। निश्चय नै उनी शर्मिन्दा थिए। र तपाईँलाई थाहा छ ती डिकन एल्डरहरूले के गरे? तिनीहरूले आफ्नो हात उनको चारैतिर लगाएर भने, हामी सबै प्रार्थना गरौं। तिनीहरू उनको त्यागपत्र लिएनन्। एक मानिस जो त्यस समूहमा उपस्थित थिए अर्को आइतबारमा आराधना सेवामा भने, मैले त्यस मानिसले प्रचार गरेको भन्दा अरू कुनै महान सन्देश मेरो जीवनमा कहिले सुनेको छुइन। ती एल्डर डिकनहरू वास्तवमा शल्य चिकित्सकहरू थिए। तिनीहरूले टुटेका हड्डी जोडे, तिनीहरूले उनलाई सुधारे। त्यहाँ कोही कोही मानिस छन् जसले उनलाई सेवकैबाट बाहिर गर्ने थिए, तर ती एल्डर डिकनहरूले त्यस पास्टरलाई वापस उनको कार्यमा राखे र त्यसपछि उनलाई परमेश्वरले अचम्म प्रकारले प्रयोग गर्नुभयो। अन्तिम खण्डमा भनिएको छ, तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले त्यस्ताको सुधार गर। ध्यान दिनुहोस् कि तपाईँले त्यस्तालाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। एक आत्मिकी मानिसको आफ्नो जीवनमा आत्मिकी फल हुनेछ। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम। तपाईँले उसलाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। कसरी भन्दा, आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै, आफ्नो औंलाले कुनै व्यक्तिको दोष देखाएर आफू चाहिँ बिल्कुल ठिक हुँ, सही हुँ भनी कहिले नसोच्नुहोस्। तपाईँ पनि यही गर्न सक्नुहुन्छ। त्यसकारण आत्माको नम्रताको साथ सुधार गर। दुई पदमा भनिएको छ, एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। यही पद हो जब म आत्मिक रूपमा बालक थिएँ, बाइबलको सत्यता यथार्थताको बारेमा उदेक मान्थे। मित्र, मैले यी दुई पदहरूको बारेमा त्यतिखेर बुझ्न धेरै नै अचम्म लाग्यो र बुझ्न निकै कठिन भयो र यी दुई पदबीच आपसमा खण्डन देख्थे। पद दुईमा भनिएको छ, एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। त्यसपछि पद पाँचमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नो निज भार उठाउनु पर्छ। म यी दुवै पदहरूमध्ये त्यसपछि म यो कुरालाई बुझ्न सक्दिन थिए र म कुनै मानिसलाई भन्ने गर्थे, हेर्नुहोस् त्यो बाइबलमा भिन्नता छ, विरोधाभास छ। एक जग्गामा यो एउटाले अर्काको भार उठाउ भन्छ र त्यसपछि यो आफै नै निजले नै उठाउनु पर्छ भन्छ। मैले यसको उत्तर पाउन निकै मुस्किल पर्यो। वास्तवमा उत्तर धेरै साधारण थियो, तर मलाई त्यस समयमा थाहा थिएन। त्यहाँ धर्मशास्त्रमा 11 भिन्न शब्दहरू छन् जुन एक अंग्रेजी बर्डन वा भार शब्दबाट अनुवाद गरिएको छ। यसको मतलब बेग्ला बेग्लै प्रकारका भारहरू हुन्। त्यहाँ केही बोझ भारहरू छन् जुन तपाईँ अरूसँग बाँड्न सक्नुहुन्छ। त्यहाँ कुनै कुनै भार बोझहरू छन् जुन तपाईँ आफै नै सहनुपर्छ र अरूसँग बाँड्न सक्नुहुन्न। यो धेरै साधारण छ तर एकदम सन्तोषजनक उत्तर हो। भारहरू बोझहरू ती कुरा हुन् जो सामान्य हामी सबैसँग हुने आम कुरा हुन्। हामी सबैको भार छ, हामी सबैसँग सम्पत्ति हुँदैन, तर हामीसँग बोझहरू भारहरू हुन्छन्। हामीहरूसँग प्रतिभा हुँदैन, तर सबैसँग भार बोझ हुन्छन्। हामी सबैसँग स्वस्थ छैन, तर हामीसँग बोझ र भार छ। हामी कोही शारीरिक अंगहरूको अभावमा छौं, हामी मध्ये कोही देख्न सक्दैनौ, हामी कोहीसँग हात र खुट्टा छैन, हामी सबै देख्नमा सुन्दर छैनौ। हामी भन्छौ कि हामीसँग समान रगत छ, तर यो समान एउटै खालको छैन। यो विभिन्न प्रकारको ग्रुप हुन्छ, यो भिन्न प्रकारले, तर हामी सबैसँग भार छ। यो मानव जातिको अभिन्न अंग हो। हामी सबैसँग समान भार बोझहरू हुन्छन्। हामी विभिन्न प्रकारको भार र बोझहरूमा थिचेका छौं। पाउले गलाती 6 अध्यायमा दुई प्रकारका भारहरूको बारेमा यहाँ बताउँछन् जो हामी एक अर्कामा बाँड्न सक्छौं, त्रुटि, तनाव, अभाव इत्यादि। हामी अरू आफ्ना परिवार मित्रहरूसँग बाँड्न सक्छौं। अब हामी अर्को पद हेर्नेछौ जसले हामीलाई भारहरूको बारेमा, बोझको बारेमा बताउँछ जुन हामी अरूसँग बाँड्न सक्दैनौ। भनिएको छ 4 पदमा, प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ। मलाई लाग्छ उसको मतलब कि हामी चारैतिर हाम्रो भारहरू उठाउनेलाई खोज्दै हिँड्नु होइन। 5 पदमा भनिएको छ, किनभने हरेकले आफ्नो भार आफै उठाउनु पर्छ। भार या बोझ या ग्रीक शब्दमा प्रोटियम हो, मतलब भारी बोक्नु। यो शब्द जहाजको सामानको लागि बोलिने गरिन्छ। वास्तवमा यो आमाको गर्भमा हुने बच्चाको बारेमा पनि भनिँदछ। तपाईँ जान्नुहुन्छ, सिर्फ आमाले मात्र बच्चालाई भार वा बोक्न सक्छ। यो भार, यो बोझ अरूसँग बाँड्न असम्भव हुन्छ। जबकि म कहिले जेबी फिलिप्सको नयाँ नियमलाई, मोडर्न इंग्लिशमा नयाँ नियमलाई अनुवादको रूपमा स्वीकार्दिन। यसलाई अनुवाद भन्नु हुँदैन, तर यो एक अति उत्तम व्याख्यान हो। धेरै पटक यसले धर्मशास्त्रको पदांशमाथि प्रकाश फ्याँक्दछ। उसले गलाती 6:5 व्याख्या दिन्छन्। प्रत्येक मानिसले आफ्नै भार उठाउनु पर्छ। त्यो हो, एक एक मानिसले आफ्नो भार आफैले उठाउनु पर्छ। अर्को शब्दमा, त्यो आज भार हुन् जो तपाईं र म बाँड्न सक्दैनौ। प्रत्येक जीवन एक अर्कामा अलग गरिएको कुरा हुन्। यो एक एकल हो, यो अलग गरिएको हो, यो अरू जीवनबाट अलग बनाइएको हो। डाक्टर फंक अफ द फंक र वाङनेल्सको शब्दकोशले शब्दहरूको लिस्ट संकलन गरेका छन्, जसमा अंग्रेजी भाषामा दुखी शब्द एक्लै हो। त्यहाँ केही भार त्यस्तो हुन् जो तपाईँ र मैले एक्लै बोक्नुपर्छ, सहनुपर्छ। म तिनीहरू केही या उल्लेख गर्नेछु, अरू चाहिँ तपाईँहरू सोच्नुहुनेछ। पहिलो म उल्लेख गर्न चाहन्छु दुःख कष्ट। तपाईँ एक्लै भोग्नुपर्छ, कोही पनि तपाईँको निम्ति भोग्दिन छैन। तपाईँ यस संसारमा एक्लै जन्मनुभयो र यो संसार दुःखको संसार हो। तपाईँ एक्लै दुःख भोग्नुहुनेछ। केही समस्याहरू तपाईँ एक्लैले उठाउनुपर्छ। शारीरिक कष्ट, यो तपाईँको जीवनमा आउँछ। तपाईँ बिरामी पर्नुहुन्छ र कोही तपाईँको स्थान लिँदैन। त्यहाँ अर्को भार छ जो तपाईँ र म अरू कोहीसँग बाँड्न सक्दैनौ। यो हो मृत्यु। यो हामीहरूसँग बाँड्न कोहीसँग सक्दैनौ। त्यहाँ समय आउने छन् हामी प्रत्येक मृत्युको तराईमा बेसीमा भएर जानुपर्छ र हामी एक्लै जानेछौ। मृत्यु एक भार हो, तपाईँ बाँड्न सक्नुहुन्न। मित्र, जब मृत्यु आउँछ, तपाईँ र म एक्लै सामना गर्नुपर्ने हुन्छ। यो एक्लै उठाउनुपर्छ। अब हामी तेस्रो र अन्तिम भारमा आएका छौ, त्यो म उल्लेख गर्नेछु। यसले एक असामान्य नाउँ लिन्छ। त्यो ख्रिष्टको न्याय आसन हो। यो उद्धार नपाएका अर्थात नबाँचेकाहरूका निम्ति होइन। प्रकाशको पुस्तक 20 द ग्रेट व्हाइट थ्रोन जजमेन्ट या महान श्वेत सिंहासनको बारेमा वर्णन गरिएको छ। तर यो ख्रिष्टको न्याय आसन चाहिँ खालि मसीह विश्वासीहरूको निम्ति हुन्। किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेका छन् त्यसको अनुसारको फल पाउनलाई हामी सबैजना ख्रिष्टको न्याय आसनको सामने प्रत्यक्ष गरी प्रकट हुनै पर्छ। विश्वासीको रूपमा हामीले जीवनमा जे जति काम गरेका छौ त्यस अनुसारको कस्तो इनाम पाउने हो, सो कुराको तयको लागि ती सबै कुरा त्यहाँ इन्साफ गरिनेछ। उद्धार प्रश्न होइन, यो विश्वासीहरूको निम्ति ख्रिष्टको क्रुसमा निवारण गरिसकिएको छ। ख्रिष्टको त्यस न्याय आसनमा विश्वासीहरूको कामको इन्साफ गरिनेछ। रोमी 14:12 भन्छ, तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ। पाउल एक सिद्धान्त राख्छन् जुन जीवनको प्रत्येक युगमा लागू हुन्छ। यो विशेष गरी विश्वासीहरूका लागि दिएका हुन्। 7 भनिएको छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्दछ। यो सिद्धान्त प्राकृतिक क्षेत्रमा पनि सत्य छ। तपाईँले कपास रोप्नुभयो भने तपाईँ कपास नै काट्नुहुनेछ। तपाईँले गहुँ रोप्नुभयो भने गहुँ नै काट्नुहुनेछ। र एक ख्रिस्टियनको रूपमा जे रोप्नुहुनेछ त्यही काट्नुहुनेछ। एउटा अंग्रेजीमा गीत छ, पुरानो खाता धेरै पहिले चुक्ता भयो। विश्वासीको जीवनमा यो एकदम सत्य हो, तर नयाँ खाताको बारेमा नि के? तपाईँको उद्धार भएदेखिको तपाईँको खाताको बारेमा नि के भइरहेको छ? तपाईँको जीवन बचेको समयदेखि तपाईँको जीवन कस्तो छ? पहिले ख्रिस्टलाई ग्रहण गर्नुभएको समयदेखि तपाईँको जीवन के हुँदैछ, के हुँदै आइरहेको छ? के आफ्नो जीवनमा पाप छ? के यसको निम्ति क्षमा माग्नुभयो। हामी सबै प्रभु ख्रिष्टको न्याय सिंहासनमा त्यसको अगाडि खड़ा हुनुपर्छ एक दिन। तर पहिलो युहान्न एकको सात पदले भन्छ, जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमै हिँड्छौं भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई एक सपापबाट शुद्ध पार्छ। कसैले भन्ला म त ख्रिस्टियन हो, मसँग कुनै पाप छैन, के तपाईसँग छैन? त्यसो हो भने तपाई ज्योतिमा हुनुहुन्न। यदि तपाई ज्योतिमा देखा पर्नुभयो भने तपाईले आफ्नो जीवनमा भएका पापको देख्नुहुनेछ। ज्योति जुन चाहिँ परमेश्वरको वचन हो। अहिले त्यहाँ अर्को खालको भार छ जुनको तपाई न त बोक्न न त बाँड्न सक्नुहुन्छ। यो भार धर्मशास्त्रले बताउँछ पापको भार। पाउले यसको बारेमा रोमीको पहिलो भागमा बताउँछन्, दाउद भजन संग्रहमा बताउँछन्, मेरो अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति गराउँछन्। पाप एक भार हो जो तपाई कसैसँग बाँड्न सक्नुहुन्न र पाप एक भार हो जो सहन सक्नुहुन्न। मेरा अधर्महरू दाउद भन्छन् शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति गराउँछन्। भजन संग्रहबाट यो चित्कार आउँछ, औ मैले भने ढुकुरको जस्तै मेरो पखेटा भए त हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। तपाईले कहिले यस प्रकारको अनुभव गर्नुभएको छ? कहिले कहीँ डाक्टरले सिफारिश गर्छन् कि हामी यी सबै कुराबाट अलग छौं? भजन लेखक भन्छन्, यदि म यसबाट भाग्न सक्ने भए त, तर तपाईं र म यसबाट भाग्न सक्दैनौ किनकि हामीसँग दोष विवेक छ। मनोचिकित्सकहरू साइकोलोजिस्टहरू यसबाट मुक्त गर्ने प्रयास गरिरहेका छन् तर तिनीहरू सफल भएनन्। यो प्रत्येकसँग छ। सर आर्थुर कोनन डोयलले गुप्तचर कथा लेखक हुन् र शेरलोकको रचनाकार व्यावहारिक मजाक गर्न मन पराउँथे। एक समयमा उनले लन्डनको प्रसिद्ध 12 जनालाई टेलिग्राम पठाए जसलाई ऊ जान्दथे। टेलिग्राममा लेखेको थियो, एकै पटकमा भाग सबै पत्ता लगाइसकिएको छ, सबै 12 जना देश छोडे, यद्यपि तिनीहरू इमान्दार नागरिक थिए। के म भन्न सक्छु मेरो प्रियहरू, हामी सबैसँग दोषी विवेक छ। पाप एक भार हो जो हामी न त बाँड्न सक्छौ न त सहनै सक्छौ। यसबाट मुक्त हुने त्यो एउटा स्थान छ, त्यो ख्रिष्टको क्रूस। भजन संग्रह 55:22 भन्छ, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले डगमगाउनु दिनुहुने छैन। येशूले भन्नुभयो, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। उहाँ सिर्फ पापको बोझलाई उठाउन सक्नुहुन्छ किनकि उहाँले यसको दण्ड तिर्नुभयो। सिर्फ उहाँ मात्र यसलाई उठाउन सक्नुहुन्छ र सिर्फ यसलाई तपाईँबाट लिन सक्नुहुन्छ। त्यहाँ केही बोझ भारहरू छन् जो तपाईँ बाँड्न सक्नुहुन्छ, त्यहाँ अरू भार छन् जो तपाईँ एक्लै उठाउनुपर्छ। तर तपाईँको व्यक्तिगत पापको भार एकदमै गराउँछ तपाईँको निम्ति। यो भार तपाईँ उठाउन सक्नुहुन्न। 2013 वर्ष पहिले तपाईँको पापको भार येशूले उठाउनुभयो र उहाँले यो क्रूसमाथि बोक्नुभयो। आज तपाईँको भार या त तपाईँमाथि छ या विश्वासद्वारा तपाईँले उहाँलाई आफ्नो जीवनको उद्धारकर्ताको रूपमा स्वीकार्नुभयो र यो अब उहाँमाथि छ। यो दुवै स्थानमा हुन सक्दैन। तपाईँको पाप या त तपाईँमाथि छ या यो ख्रिष्टमाथि। ख्रिष्ट यसलाई सबै बोक्नुभयो।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौं। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि। तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।